عزیز سامعین، پروگرام آس پاس کے ساتھ حاضر خدمت ہیں، حسین تقوی کا سلام قبول کیجیے۔ سامعین، آج کے پروگرام میں ہم صہیونی وزیر اعظم نتن یاہو کے سقوط کی بعض اہم وجوہات کا جائزہ لے رہے ہیں۔ امید ہے ہمارا آج کا یہ پروگرام بھی آپ سامعین کی توجہ کا باعث بنے گا۔ سامعین، تمام تر کوششوں اور اپنے حریفوں کے خلاف تمام پروپیگنڈے آزمانے کے باوجود بنیامین نتن یاہو کو بالآخر 13 جون کو اسرائیلی وزارت عظمیٰ کی کرسی نفتالی بینیٹ کے حوالے کرنی پڑی۔ نتن یاہو پہلی بار 18 جون سن 1996 سے 6 جولائی 1999 تک وزارت عظمیٰ کی کرسی پر براجمان رہا۔ سن 1999 میں ہونے والے انتخابات میں شکست کھانے کے بعد لیکوڈ پارٹی کی صدارت سے انہوں نے استعفیٰ دے دیا، لیکن حزب اختلاف کی دوڑ اپنے ہاتھ میں ہی رکھی۔ سن 2002 میں ایرل شیرون کی کابینہ میں ان کو وزیر خارجہ کا عہدہ ملا۔ سن 2009 میں جب غاصب اسرائیل میں 18ویں پارلیمانی انتخابات ہوئے تو ان کی لیکوڈ پارٹی جیت گئی، اور اس طرح وہ ایک بار پھر اسرائیل کے اقتدار کی گدی پر بیٹھ گئے۔ یہ سلسلہ قدرے طویل رہا، اور رواں سال یعنی 21 جون 2021 تک ان کے اقتدار کی گاڑی چلتی رہی۔ نتن یاہو نے اپنے 12 سالہ دور اقتدار میں 6 بار کابینہ کی صدارت کی۔ دوسرے لفظوں میں، نتن یاہو کی ہر کابینہ صرف 2 سال تک چل سکی، جس سے ثابت ہوتا ہے کہ نتن یاہو کا دور اقتدار اسرائیل میں سیاسی عدم استحکام کا دور تھا۔ دسمبر سن 2018 میں اسرائیلی کابینہ ختم ہونے کے بعد سے اپنے سقوط کی تاریخ یعنی 21 جون کی تاریخ تک نتن یاہو اسرائیل کے نگراں وزیر اعظم تھے۔ ہاں، یہ ضرور ہوا کہ نتن یاہو نے اسرائیلی وزارت عظمیٰ کا عہدہ طویل ترین مدت تک اپنے پاس رکھنے کا ریکارڈ بنا لیا۔ ان سے پہلے یہ ریکارڈ ڈیوڈ بن گورین کے پاس تھا، جو 14 سال تک اسرائیلی وزارت عظمیٰ کی کرسی پر بیٹھے رہے تھے، لیکن نتن یاہو مجموعی طور پر 15 سال تک کرسی اقتدار پر براجمان رہا۔ 4 بار پارلیمانی انتخابات کے انعقاد کے باوجود نتن یاہو نئی کابینہ بنانے میں کامیاب نہ ہو سکا، جبکہ ان کے حریف کابینہ کی تشکیل کی سنجیدہ کوششیں شروع کر چکے تھے۔ نتن یاہو نے فلسطین کی استقامتی تنظیموں کے خلاف جنگ کر کے نئی کابینہ کی تشکیل کی راہ میں روڑے اٹکانے کی کوشش کی۔ وہ اس خام خیالی میں مبتلا تھے کہ ایک نئی جنگ چھیڑنے سے ان کو کرسی اقتدار پر چپکنے میں مدد ملے گی، لیکن میر تقی میر سے معذرت کے ساتھ، الٹی ہو گئیں سب تدبیریں، کچھ نہ دبا نے کام کیا، دیکھا اس کے حرص و حوث نے آخر کام تمام کیا۔ اور 12 روزہ جنگ نے نہ صرف نتن یاہو کی کوئی مدد نہیں کی، بلکہ ان کو لینے کے دینے پڑ گئے۔ بالآخر ان کے حریف نئی کابینہ تشکیل دینے میں کامیاب ہو گئے، اور نتن یاہو کو، جو 12 سال سے اقتدار کی گدی کے فرائض سے مستفید ہو رہے تھے، اس گدی سے اترنا پڑا۔ اقتدار سے نتن یاہو کی محرومی کی بہت سی وجوہات ہو سکتی ہیں، لیکن سب سے اہم وجہ ان کا سیاسی رویہ اور خود ان کی شخصیت ہے۔ سیاسی لحاظ سے نتن یاہو خود پسند آدمی ہیں، یہی وجہ ہے کہ لیکوڈ پارٹی کے پاس اقتدار باقی رہنے کی صورت میں بھی وہ اقتدار کی کرسی سے دستبردار ہونے کو تیار نہیں ہوئے۔ بنیامین نتن یاہو نے حالیہ برسوں کے دوران اقتدار سے چمٹے رہنے کے لیے بہت ہاتھ پیر مارے اور ہر ممکن کوشش کی، لیکن یہی کوشش جو مشکلات کھڑی کرنے، دھوکہ دہی اور 2 سال میں 4 مرتبہ انتخابات کے انعقاد کی بابت اسرائیلی حکومت پر سنگین اقتصادی بوجھ ڈالنے پر منتج ہوئی۔ نتن یاہو کو لیڈوبی اور اقتدار سے ہٹانے کے سلسلے میں ان کے حریفوں کے مابین ایک قدرے مشترک پیدا ہونے کا سبب بن گئی۔ अलावाजी नेतन्याहू सियासी लिहाज से ऐसे आदमी हैं जो अपने हरीफों को रास्ते से हटाने में खास तजर्बा और उसका फन रखते हैं, लेकिन हर चीज़ हमेशा एक सी नहीं रहती, लिहाजा यही तजर्बा और फन अब जवाब दे गया। नीज़ उनके रिवायती हलीफ जो नेतन्याहू का दामन थामे रहते थे, अब दामन कुशा हो गए। यायर लपेड, बेनी गेंटेस, मोशे येलोन, एओ गुडोर लेबरमैन, नेफ्ताली बेनेट और गेदोन सायर के पास नेतन्याहू की काबीना में अहम वजारतें थीं। गेदोन सायर लिकुड पार्टी के रुकन थे, लेकिन इन सारे अफराद ने नेतन्याहू से किनारा कशी करने में ही अपनी आफियत समझी। नेतन्याहू के साथियों की किनारा कशी नेतन्याहू को किनारे लगाने का पेश खेमा साबित हुई, क्योंकि शामत के मारे नेतन्याहू के साथियों ने उनसे सिर्फ किनारा कशी पर इक्तफा नहीं किया, बल्कि उन अफराद ने नेतन्याहू को इख्तदार से हटाने के लिए भी कमर कस ली थी। यार लैपेड और बेनी गेंटेस के अलावा दीगर सारे अफराद का ताल्लुक इसराइल की दाएं बाजू की पार्टियों से था, लेकिन बिलाखिर नेतन्याहू को कुर्सी इख्तदार से हटाने की गरज से उन्होंने बाएं बाजू के अराकीन से हाथ मिला लिया। बिनाबरीन नेतन्याहू को इख्तदार से बेदखल करने की एक असल वजह उनके रिवायती इत्तेहादियों का उनसे दामन छुड़ाना है। नेतन्याहू का रवैया खुद उन्हीं के लिए बहुत ज़्यादा मुजर साबित हुआ और उनकी पार्टी यानी लिक्विड पार्टी में शामिल उनके मुखालिफीन के पार्टी से निकलकर एक नई पार्टी बनाने और नेतन्याहू से मुकाबले के लिए आमादा होने का बाइस बना। इस अम्र ने भी नेतन्याहू की कश्ती डूबने में अहम किरदार अदा किया, क्योंकि ये अफराद इसराइली पार्लियामेंट में कुछ नशिस्तें हासिल करने और लिक्विड पार्टी की नशिस्तें कम करके नई काबीना की तश्कील और नेतन्याहू को इख्तदार से हटाने के लिए इसराइली बाएं बाजू की पार्टियों से जा मिले। नेतन्याहू के सकूत की तीसरी अहम वजह उनका बेएतमाद होना था। नेतन्याहू ने मार्च 2020 में होने वाले इंतखाबात के बाद चौथे इंतखाबात के इनेकाद को रोकने के मकसद से बारी बारी वजीर आजम बनने की बुनियाद पर काबीना की तश्कील के लिए ब्लू एंड वाइट पार्टी के सरबरा बेनी गेंटेस के साथ इत्तेहाद कर लिया था, लेकिन नेतन्याहू और बेनी गेंटेस के माबेन कभी भी एतमाद पैदा नहीं हो सका। लिहाजा ये बेएतमादी काबीना टूटने पर मुंतज हुई और दूसरी तरफ रवां साल यानी 2021 के माह मार्च में होने वाले इंतखाबात के बाद भी नेतन्याहू पर एतमाद न होने की वजह से कोई भी लीडर उनके साथ नई काबीना बनाने के लिए तैयार नहीं हुआ। बेन्यामिन नेतन्याहू को जब यकीन हो गया कि उनके हरीफ लीडर नई काबीना बनाने के लिए पक्का इरादा रखते हैं, तो उन्होंने एक और चाल चली। उन्होंने नफ्ताली बेनेट को बारी बारी से वजीर आजम बनने की तजवीज़ पेश की, लेकिन नफ्ताली ने भांप लिया कि दाल में कुछ काला ज़रूर है, लिहाजा उन्होंने तजवीज़ को मुस्तरद कर दिया। इस तरह नेतन्याहू की ये चाल भी शिकस्त से दोचार हो गई। नेतन्याहू के सकूत की एक दीगर अहम वजह उनके खिलाफ बदउनवानी के केस भी हैं। नेतन्याहू 1990 के अशरे में अपने इकतदार के पहले दौर में तो बदउनवानी के केस में अदालत से बरी हो गया था, लेकिन 2009 के बाद उन पर बदउनवानी के चार केस चले। नेतन्याहू और उनकी बीवी पर 1000 के नाम से मौसूम एक मुकदमा दायर किया गया, जिसमें इन दोनों पर बहुत महंगी सिगरेटों समेत इंतहाई कीमती तोहफे तहाइफ लेने का इल्ज़ाम है। नेतन्याहू के खिलाफ 2000, 3000 और 4000 नामी दीगर मुकदमे भी दायर हैं। 2000 के नाम से मौसूम केस में यदेओत हारेनोत अखबार के नाशिर अरनॉन मोजिस के साथ बातचीत और समझौते का इल्ज़ाम है। इस केस में नेतन्याहू पर यदेओत हारेनोत अखबार के हरीफ अखबार इसराइल अलियोम के ख़िलाफ़ पाबंदियां लगाने के एवज़ अव्वल ज़िक्र अखबार से अपने मफाद में जानबदाराना प्रोपेगेंडा कराने का इल्ज़ाम है। 3,000 नामी केस में नेतन्याहू पर जर्मनी से रिश्वत लेकर आबदोज खरीदने का इल्ज़ाम है, जबकि 4,000 नामी केस वजारत मवासलात और बेस कंपनी में बड़ी बड़ी खिलाफ वर्जियाँ करने के बारे में है। बदनवानी के ये चारों मुकदमे जो इख्तदार अपने हाथ में रखने की नेतन्याहू की कोशिश के एक जरिए में तब्दील हो गए, मकबूजा इलाकों में नेतन्याहू के खिलाफ वसी और मुस्तकिल एहतजाज का सबब बन गए। एहतजाजी मुजाहरीन मुतालबा कर रहे थे कि नेतन्याहू को इख्तदार की कुर्सी से उतार दिया जाए और बिलाखिर वो अपने मकसद में कामयाब भी हो गए। नए इसराइली वजीर आजम नफ्ताली बेनेट ने जो मखलूत काबीना बनाई है, इसमें लिक्विड पार्टी के लिए कोई जगह नहीं रखी गई है। आखिरी बात यह है कि इसराइल में नई काबीना बनने के बावजूद अभी ये नहीं कहा जा सकता कि मकबूजा इलाकों में सियासी तातुल ख़त्म हो गया है और लिक्विड पार्टी लंबे अरसे तक इख्तदार से दूर रह सकेगी। सामिन, इसी के साथ ही प्रोग्राम आसपास का वक्त यहीं पर ख़त्म होता है।